ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।
अल्हम्दुलिल्लाह नहमदुहु व नस्ताईनुहु व नस्तगफिरुहु व नुमिनु बिही व नतवक्कलु अलैहि ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله أرسله إلى كافة الناس بشيرا ونذيرا وداعيا إلى الله بإذنه وسراجا منيرا صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد باب ما قدم من ماله فهو له. آج عنوان قائم کیا ہے کہ آدمی نے جو آگے بھیج دیا وہی اپنا مال ہے. مسلم شریف کی ایک روایت میں ہے نبی کریم صلی اللہ تعالی علیہ وسلم نے ارشاد فرمایا کہ انسان کہتا ہے یہ میرا مال وہ میرا مال، حالانکہ انسان کا مال تو وہ ہے جس کو اس نے کھا کر ختم کر دیا یا پہن کر پرانا کر دیا یا صدقہ خیرات کر کے آگے بھیج دیا، یہ اس کا ہے. باقی جو پیچھے چھوڑ کر کے جاتا ہے وہ تو ورثہ کا ہے، اپنا نہیں. تو اسی کو بیان کرنا چاہتے ہیں. حدثنا عمر بن حفص قال حدثنا ابی قال حدثنا العامش قال حدثني ابراہیم التیمی عن الحارث بن سوید قال عبداللہ رضی اللہ تعالی عنہ قال النبی صلی اللہ تعالی علیہ وسلم ایکم مال وارثہ احب الیہ من مالی. قالوا یا رسول اللہ ما منا احد الا ماله احب الیہ. قال فان ماله ما قدم ومال وارثه ما اخر. یہ حضرت عبداللہ ابن مسعود رضی اللہ تعالی عنہ کی روایت ہے. فرماتے ہیں کہ نبی کریم صلی اللہ تعالی علیہ وسلم نے حضرات صحابہ رضوان اللہ تعالی علیہ مجمعین سے پوچھا ایوکم مال وارثی احب الیہ من مالی، تم میں سے کون ہے جس کو اپنے وارث کا مال اپنے مال سے زیادہ محبوب ہو؟ قالوا یا رسول اللہ ما منا احد الا ماله احب الیہ. صحابہ نے جواب میں عرض کیا کہ اللہ کے رسول، ہر ایک آدمی کو हम में से हर एक आदमी को अपना ही माल महबूब होता है, दूसरे का माल नहीं। यानी हर आदमी अपने माल से मोहब्बत करता है, दूसरे के माल से नहीं। तो नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने ये सुनकर इरशाद फरमाया, फइन्ना मालहू मा कद्दम व माल वारिसिही मा अख्खर, कि उसका माल तो वही है जो उसने अपनी जिंदगी में सदका खैरात करके नेकी के कामों में खर्च करके अपने आगे भेज दिया, और जो पीछे छोड़ करके गया वो उसका नहीं है बल्कि वारिस का माल है। जिंदगी भर गलत फहमी में रहा, वो यूं समझता रहा मेरा माल मेरा माल। जब मौत आई और उस माल को छोड़कर दुनिया से रुखसत हुआ, तब दुनिया को पता चला कि ये उसका माल नहीं था, ये तो दूसरों का माल था। जिंदगी भर चौकीदारी करता रहा, उसको हिफाजत करता रहा, उसका नहीं था। तो हकीकत तो ये है, आदमी को चाहिए कि माल जितना भी कमाया है अपने पास है उसको रोके न रखे, बल्कि नेकी के कामों में जहाँ अल्लाह तबारक ताला ने खर्च का हुक्म दिया है, या जो माली हुकूक हैं जो शरीयत की तरफ से वाजिब किए गए हैं, उनको अदा करने में ज्यादा से ज्यादा उसको खर्च करने की कोशिश करे, अपने पीछे छोड़कर न जाए। पीछे छोड़ के जाएगा तो वो अपना नहीं है बल्कि दूसरों का है। हुजूर अकरम सल्लल्लाहु तआला अलैहि वसल्लम का ये भी इरशाद है कि जब आदमी का इंतकाल होता है तो लोग पूछते हैं माखर, क्या छोड़ के गया, कितनी जायदाद छोड़ी, कितने मकानात, कितनी दुकानें, कितनी फैक्ट्रियां। और फरिश्ते पूछते हैं मा कद्दम, क्या उसने आगे भेजा जो उसके काम आने वाला है। तो हकीकत तो यह है, आदमी को चाहिए कि अपनी आखिरत को आबाद करने और उसको बनाने की फिक्र करे। दुनिया की जिंदगी तो चंद रोजा है, वो खत्म हो जाए। बहरहाल नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम अपने इस इरशाद के जरिए से इस हकीकत को वाज़ह करना चाहते हैं कि भाई आदमी जो कुछ आगे भेज देता है अल्लाह के रास्ते में सदका खैरात करके, वही उसका है। पीछे जो छोड़ करके जाता है वो उसका नहीं है, वो वारिसों का है। वो बेचारा गलत फहमी में रहा और वो यूं समझता रहा कि ये मेरा। बाबुन अल-मुक्सिरून हुमुल अकल्लून, इस बाब में बतलाना ये चाहते हैं कि जो बड़े मालदार हैं वही कम सवाब वाले हैं। नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम का इरशाद यहाँ पर वो पेश करेंगे। आमतौर पर आदमी दौलतमंद पैदा तो होता नहीं और छप्पड़ फाड़ के अल्लाह मियाँ देते नहीं, कहीं 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 कभी किसी को मिल जाए छप्पड़ फाड़ के, वरना आदमी जो है वो एक एक पैसा जोड़ जोड़ कर माल को जमा करता है। तो जब इस तरह जमा किया तो उसका मिजाज जो बना वो काय का बना, बुखल का बना, पैसा जोड़ने वाला मिजाज बना, जिसका नतीजा यह होगा कि वो खैर के कामों में खर्च करने का जैसा एहतमाम होना चाहिए और जैसी तौफीक होनी चाहिए वो मिलती नहीं। इसलिए गोया आखिरत के एतबार से वही बड़े घाटे में रहते हैं। इसी को हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने आगे बतलाया है, فَقَوْلُهُ مَنْ كَانَ يُرِيدُ الْحَيَاةَ الدُّنْيَا وَزِينَتَهَا إِلَى قَوْلِهِ مَا كَانُوا يَعْمَلُونَ۔ یہاں امام بخاری رحمت اللہ علیہ نے قرآن پاک کی دو آیتوں کی طرف اشارہ کیا ہے۔ بھائی تعالیٰ کا ارشاد ہے، من کان یرید الحیاۃ الدنیا وزینتہا نوفی الیہم اعمالہم فیہا وہم فیہا لا یبخسون۔ جو لوگ صرف دنیاوی زندگی اور اس کی زیب و زینت، اس کی چمک دمک، اس کی سج دج چاہتے ہیں تو نوفی الیہم اعمالہم فیہا، हम उनके अमाल का पूरा पूरा बदला दुनिया ही के अंदर उनको भुगता देंगे। वहुं फिहा लायो खसून, और यहाँ दुनिया में उनके हक में कोई कमी नहीं होगी, जो किया है वो पूरा दुनिया में अता कर दिया जाएगा। उलाइकल लदीन लैस लहुम फिल आखिरति इल्लन नार व हबित मा सनउ फीहा व बातिलु मा कानू यअमलून। ये वो लोग हैं जिनके लिए आखिरत में दोजख के अलावा और कुछ नहीं, और जो कुछ उन्होंने किया कारगुजारी की वो आखिरत में, वो अमाल आखिरत में काम आने वाले नहीं है, वो सब बेकार है। और जो वो अमल कर रहे थे आखिरत के एतबार से कल अदम है, बातिलुम मा कानू यअमलून। अब दुनिया के अंदर जो अल्लाह पर ईमान नहीं रखते काफिर और मुशरिक हैं, वो तो जाहिर है कि जो कुछ भी करते हैं उनकी सारी तगो दौड़ भाग, उनकी सारी मेहनत का महवर जो है वो दुनिया है। जो कुछ भी करते हैं, क्योंकि वो तो अकीदे के एतबार से आखिरत को मानते ही नहीं, इसलिए जो कुछ भी करेंगे वो अपनी दुनिया के वास्ते ही करेंगे। तो बारी ताला ऐसे लोगों के मुतालिक भी ये फरमा दिया कि जो अपने आमाल के जरिए से दुनियावी जिंदगी की जेबो जीनत और गोया उसी की तरक्की चाहते हैं, नो फेलहिम आमाल हूँ, क्योंकि अल्लाह ताला किसी भी बंदे के अमल को जाया नहीं करते, तो भले वो मुशरिक और काफिर हैं, लेकिन जब वो अपनी दुनिया के लिए कर रहे हैं तो अल्लाह ताला दुनिया के अंदर उसका पूरा पूरा भुगतान उनको दे देंगे, उनको खाली हाथ महरूम नहीं रखेंगे। लेकिन क्योंकि वो लोग आखिरत के कायल ही नहीं है और आखिरत में किसी अमल का बदला ईमान की शर्त के साथ मिलता है, मोमिन न होने की वजह से उनको आखिरत में कुछ भी नहीं मिलेगा। ये तो काफिर और मुशरिक की बात हुई। और अगर कोई मुसलमान जो आखिरत पर ईमान रखता है, ईमान वाला है, लेकिन वो भी कोई काम अगर खालिस दुनिया की गरज से करता है, दुनिया की शोहरत के लिए, दुनिया में लोगों को दिखलाने के लिए, तो उस सूरत में उसको उसकी नेकी का सवाब आखिरत में दिया नहीं जाएगा। दुनिया में जिस मकसद के लिए उसने वो काम किया था, अल्लाह ताला नुवफ्फिलहिम आमालहुम फीहा, वो मकसद पूरे पूरा उसको देंगे। वो चाहता था ना कि मेरी शोहरत हो और मेरा नाम हो, नाम होगा उसका, अल्लाह ताला उसकी ये उम्मीद पूरी करेंगे, लेकिन आखिरत में बावजूद मोमिन होने के उसको उसका कोई बदला नहीं मिलेगा, इसलिए कि उसने ये अमल आखिरत के लिए किया ही नहीं था, दुनिया ही के वास्ते किया था। वो इस आयत में दोनों फरीक की तरफ इशारा किया गया कि करने वाले की नीयत अगर अपने अमल के मामले में दुनिया ही की है तो बस वो दुनिया तक उसका बदला महदूद रहेगा, आखिरत में उसको कोई चीज हासिल नहीं होगी। यहाँ तक के जो फर्ज इबादतें उनमें भी अगर इखलास नहीं पाया गया तो उन इबादतों का कोई सवाब आखिरत में उसको नहीं मिलेगा, बल्कि यूं समझिए कि ये उसके लिए मजीद इकाब का बाइस होगी। हजरत अबू हुरैरा रदी अल्लाह तआला अन्हु की वो रिवायत जिसमें वो नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम का इरशाद नकल फरमाते हैं, कयामत के रोज हिसाब किताब के लिए सबसे पहले तीन आदमियों को बुलाया जाएगा। एक तो वो सखी जिसने जो है अपना माल खर्च किया था नेकी के कामों में, दूसरा कारी जिसने खूब कुरान सिखाया और उसके लिए पूरी जिंदगी वक्फ कर दी थी, तीसरा जो है शहीद जिसने अपनी जान अल्लाह के रास्ते में दे दी थी। और उनसे अल्लाह ताला पूछेंगे, वो जवाब में अर्ज करेंगे, बारी ताला की तरफ से उनको कहा जाएगा कि उन्होंने ये अमल थे, नेक काम थे, लेकिन उन्होंने वो आखिरत की गरज से इखलास से अल्लाह के लिए नहीं किए थे, शोहरत के लिए, नाम आवरी के लिए किए थे, दिखलावे के लिए किए थे, तो यही अमल उनके लिए जहन्नम में जाने का सबब बनेंगे और उनको जहन्नम में भेजा जाएगा। حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ نے جب یہ روایت بیان کی حضرت امیر معاویہ رضی اللہ تعالیٰ عنہ کے سامنے سن کر بہت روئے, فرمائے تو ان کا جنہوں نے کیا مگر بغیر اخلاص, جنہوں نے نہیں کیا ان کا کیا. اور اسی موقع پر انہوں نے یہ آیت بھی پڑھی, جس سے معلوم ہوا اس آیت میں صرف کافر و مشرک نہیں بلکہ غیر مخلص منافق اور ریاکار مومن کے اعمال کا بھی تذکرہ کیا گیا ہے. اتنا ہے کہ مومن اگر ہے تو اس کے دوسرے اعمال جو ہیں جس میں ریاکاری کو دخل نہیں ہے یا اس کے ایمان, اس کا بدلہ اس کو آخرت میں ملے گا, اپنے گناہوں کی سزا بھگتنے کے بعد وہ جنت میں جائے گا. حدثنا قتیبة بن سعید قال حدثنا جریر عن عبد العزیز بن رفاعی عن زید بن وہب عن ابی ذر رضی اللہ تعالی عنہ انہ قال خرجت لیلۃ من اللیالی فإذا رسول اللہ صلی اللہ علیہ وسلم یمشی وحدہ لیس معہ انسان. یہ حضرت ابو ذر غفاری رضی اللہ تعالیٰ عنہ کی روایت ہے, فرماتے ہیں ایک رات میں نکلا باہر تو اچانک کیا دیکھتا ہوں کہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم تنہا تشریف لے جا رہے ہیں اکیلے, لیس معہ انسان, آپ کے ساتھ کوئی اور آدمی نہیں تھا. قال فظننت انہ یکرہ ان یمشی معہ احد, آپ اکیلے تشریف لے جا رہے تھے آپ کے ساتھ کوئی نہیں تھا, اس کو دیکھ کر کے مجھے خیال ہوا کہ یقیناً اس وقت نبی کریم صلی اللہ تعالی علیہ وسلم خود بھی یہی چاہتے ہیں کہ تنہا جائیں, آپ کے ساتھ کوئی نہ ہو, آپ کے ساتھ کسی کا ہونا گویا آپ کو ناپسند ہے. کہ میں نے گمان کیا نہ ہو یک رہو کہ آپ کے ساتھ کوئی آدمی چلے رہے, یہ آپ کو ناگوار ہے اس لیے اکیلے جا رہے ہیں. فجال تو امشی فی ظل القمر, اس لیے میں بھی چونکہ صحابہ حضور اکرم صلی اللہ تعالی علیہ وسلم کے ساتھ غایت محبت غایت عشق کی وجہ سے جو ہے ہمیشہ آپ کے متعلق جو ہے خطرہ محسوس کرتے تھے دشمنوں کا, اور ایسے موقعوں پر وہ آپ کی حفاظت کے لیے اپنے آپ کو پیش کرتے تھے, اس لیے آپ اکیلے جا رہے تھے تو یہ سمجھ کر شاید کسی کا ساتھ میں چلنا آپ کو ناگوار ہو تو میں وہاں آپ کے قریب نہیں گیا, البتہ آپ کے پیچھے ذرا دور جو ہے وہ چاند کے سائے. فجال تو امشی فی ظل القمر, چاندنی تھی لیکن چاندنی بھی ہو جیسے سورج نکلا ہوا ہو اور اس موقع پر سایہ ہوتا ہے مکان کا یا درخت وغیرہ کا, اسی طرح چاندنی کے اندر بھی سایہ ہوتا ہے, تو چاندنی کے سائے میں میں چلنے لگا. فتفت فرعانی وقال من ہذا, تو میں چل رہا تھا نبی کریم صلی اللہ تعالی علیہ وسلم نے پیچھے مڑ کر کے دیکھا اور مجھے دیکھا, پوچھا کون من ہذا, قلت ابو ذر جعلنی اللہ فداک, میں نے عرض کیا اللہ کے رسول میں ابو ذر ہوں, اللہ مجھے آپ پر قربان کرے. یہ حضرت ابو ذر نے جواب دیا, قال یا ابا ذر تعال, تو یہ سن کے حضور ابو ذر آ جاؤ میرے پاس آ جاؤ. فمشی تو ماہو ساتھ, چنانچہ آپ صلی اللہ علیہ وسلم کے قریب آ گیا اور آپ کے ساتھ ساتھ تھوڑی دور تک چلا. فقال, اس وقت نبی کریم صلی اللہ تعالی علیہ وسلم نے فرمایا ان المبصرین هم المقلون یوم القیامہ الا من آتاه اللہ خیرا فنفح فیہ یمینہ وشمالہ وبین یدیہ ووراہ وعمل فیہ خیرا. حضور کیا فرماتے ہیں, جو بہت زیادہ مال والے ہیں وہی قیامت کے روز کم نیکیوں والے ہیں, سوائے اس آدمی کے جس کو اللہ نے مال دیا اور وہ مال اس نے اپنے دائیں اور بائیں اور آگے اور پیچھے لگ دیا, یعنی یوں آپ نے اشارہ کیا کہ یوں 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 اس طرح وہ اپنے ہاتھوں سے اس مال کو چاروں طرف خرچ کیا. وہ عمل فی خیرا, और उस अमल उस अमल के जरिए से उसने नेक काम किए, वो अलबत्ता जो है वो घाटे में नहीं, वो फायदे में। आला फमश, बस ये उन्वान जो कायम किया था वो तो साबित हुआ। आला फमश तो माओ साथ हजरत अबू ज़र ग़फ़ारी रज़ी अल्लाह ताला अन्हु कहते हैं, फिर इस आपके इस इरशाद फरमाने के बाद भी आगे थोड़ी दूर तक मैं नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के साथ चला। फ़क़ाल ली इजलिस हाउ, एक जगह आने पर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने उस जगह की तरफ इशारा करके मुझसे फरमाया यहाँ बैठ जाओ। قال فاجلسني في قائن حوله حجارة کہا مجھے نبی کریم صلی اللہ علیہ وسلم نے کھلے ہوئے میدان میں جہاں کچھ پتھر تھے وہاں بٹھا دیا۔ فقال لي اجلس ها هنا حتى ارجع الی، بٹھا کر فرمایا یہیں بیٹھے رہنا میں لوٹ کر آؤں وہاں تک۔ یہ کہہ کر کہتے ہیں فقال فانطلق في الحرة حتى لا ارى، اس کے بعد आगे का मैदान भी छोटे छोटे पत्थरों से बिछे हुए थे, पूरा पथरीला मैदान था। वो पथरीले मैदान में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम मुझे यहाँ बिठा कर आगे तशरीफ ले गए और इतने दूर कि वो आप मेरी निगाहों से ओझल हो। फलबेसानी पाताल लुब्स, और आप जो है ठहरे रहे यानी मेरे पास जल्दी आए नहीं लौट कर, और जरा ज्यादा देर तक ठहरे रहे, वक्त गया आपने जरा वक्त लंबा किया। सुमी समीत हो यकुल वह मुकबिल वह यकुल वह इंसरा का वह इंसान, फिर मैंने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को फरमाते हुए सुना वह आप वापस तशरीफ ला रहे, और वापस तशरीफ लाते हुए आपकी जबान मुबारक पर ये अल्फाज थे वह इंसरा का वह इंसाना, कि चाहे उसने चोरी की हो चाहे जीना किया हो, चाहे चोरी की हो चाहे जीना किया हो, ये बोल रहे थे आप और मेरी तरफ आ रहे तुम्हारे। قال فلما جاء لم اصبر حتى قلت يا نبي الله جعلني الله فداك من تكلم في جانب الحرى، جب نبی کریم صلی اللہ علیہ وسلم میرے قریب پہنچے تو مجھ سے رہا نہیں گیا، اور میں نے عرض کیا کہ اللہ کے رسول ये पथरीले मैदान के उस किनारे पर आप किसके साथ बात कर रहे थे, मुझे तो कोई नजर नहीं आया, और ऐसा मालूम होता है कि आप किसी से बातचीत कर रहे थे। मां समी तो अहदन यलजो इलैक शयन, मुझे तो आपके साथ कोई बात करता हुआ और जवाब देता हुआ नजर नहीं आया, और आपकी आवाज मैंने सुनी। قال ذاك جبريل عرض لي في جانب الحرة، दरअसल वो हजरत जिब्रील थे जो उस पथरीले मैदान के किनारे पर मेरे पास तशरीफ लाए। قال بشر امتك انه من مات لا يشرك بالله شيئا دخل الجنه، और वहां आकर उन्होंने मुझसे ये फरमाया कि आप अपनी उम्मत को खुशखबरी सुना दीजिए कि जो आदमी इस हालत में मौत पावे दुनिया से जावे के वो अल्लाह के साथ किसी को शरीक न ठहरा रहा हो तो जन्नत में दाखिल हो जाएगा। बोल तो या जिब्रील वहीं सारा का वहीं जाना, तो जब उन्होंने ये बात कही तो मैंने हजरत जिब्रील से पूछा है जिब्रील चाहे उसने चोरी की हो जिना किया हो फिर भी जब वो अल्लाह के साथ किसी को शरीक नहीं करता ऐसी हालत में दुनिया से गया तो जन्नत में जाएगा। आला नाम का जी हाँ कुल तो वहीं सरा का वहीं सना, मैंने फिर पूछा कि चाहे उसने चोरी की हो और जिना किया हो। आला नाम का जी हाँ कुल तो वहीं सरा का वहीं सना, मैंने तीसरी मरतबा पूछा कि चाहे उसने चोरी की हो और जिना किया हो फिर भी अगर दुनिया से ऐसी हालत में जाएगा कि वो अल्लाह के साथ किसी को शरीक न ठहराता हो तो जन्नत में जाएगा। आला नाम वहीं शरेबल खमर, का जी हाँ चाहे उसने शराब भी पी हो तो भी अगर दुनिया से ऐसी हालत में गया है कि वो अल्लाह के साथ किसी को शरीक नहीं ठहराता तो वो जन्नत में जाएगा। बहरहाल ईमान वाला है तो इस अलमे का खासा है कि वो उसको जन्नत में ले जाएगा। अब ये है कि गुनाह अगर उसने किए हैं तो उसकी अगर तौबा करके इंतकाल कर गया है तो मामला साफ है, अल्लाह ताला उसकी तौबा कबूल कर लेते हैं। और तायबु मिन ज़म्बे कमनला ज़म्बलहू, गुनाह से तौबा करने वाला ऐसा है जैसे उसका कोई गुनाह ना हो। और अगर तौबा नहीं की है तो अल्लाह ताला को इख्तियार है, चाहे तो उसके उन गुनाहों को माफ कर दे और उस पर कोई सजा दिए बगैर उसको जन्नत में भेज दे, और अगर चाहे तो उन गुनाहों की सजा के लिए थोड़ी मुद्दत के वास्ते उसको जहन्नम में भेज कर फिर जन्नत में, बाकी जन्नत में जाएगा जरूर। ये बात थे। قال النظر اخبرنا شعبت قال حدثنا حبيب بن ابي ثابت والمعمش وعبد العزيز بن رفيع قال حدثنا زيد بن وهب بهذا وعبد العزيز عن ابي صالح عن ابي الدرداء نحو ذلك। ابو یہ روایت چونکہ امام بخاری رحمۃ اللہ علیہ اپنے استاد قتیبہ ابن سعید سے اور انہوں نے آگے عبدالعزیز ابن رفیع سے اور وہ زید ابن وہب سے لیتے ہیں، اور اس میں انہوں نے کہا، عبدالعزیز ابن رفیع نے اس بات کو صاف طور پر نہیں بتلایا کہ انہوں نے یہ زید ابن وہب سے سنی ہے، لفظ یہاں آیا، یہاں امام بخاری شعبہ کے حوالے سے اپنے استاد نظر کے حوالے سے شعبہ والی سند ذکر کرتے ہیں جس میں تین آدمی حبیب ابن ابی صحابی سلیمان عامش اور عبدالعزیز بن رفیع کہتے ہیں حدثنا زید بن وہب، گویا عبدالعزیز بن رفیع نے یہ روایت باقاعدہ ان سے سنی ہے۔ آگے یہ ایک بات اور کہتے ہیں، وعبدالعزیز عن ابی صالح عن ابی الدرداء نحو ذلک، عبدالعزیز بن رفیع یہ روایت اپنے ایک دوسرے استاد ابو صالح زکوان سے بھی نقل کرتے ہیں، لیکن وہ حضرت ابو درداء رضی اللہ تعالیٰ عنہ سے، یعنی صحابی وہاں کون، حضرت ابو ذر غفاری رضی اللہ تعالیٰ عنہ کے بجائے حضرت ابو درداء ہیں۔ قال ابو عبداللہ، اب یہ عبدالعزیز والی جو سند آئی جس میں وہ زکوان کے حوالے سے نقل کرتے ہیں اور صحابی حضرت ابو درداء، اس کے متعلق امام بخاری فرماتے ہیں وحدیث و ابی صالح عن ابی الدرداء مرسل، یہ ابو صالح حضرت ابو درداء سے جو روایت نقل کرتے ہیں وہ مرسل ہے، اس لیے کہ ابو صالح کی ملاقات حضرت ابو درداء سے نہیں ہوئی، لا یصح یعنی وہ مسند نہیں ہے، مرسل ہے۔ انما وردناه للمعرفة، سوال پیدا ہوتا تھا کہ جب وہ مرسل ہے تو آپ نے اس کو کیوں ذکر کیا، تاکہ وہ طلباء اور پڑھنے والوں کے سامنے دونوں روایتوں کی حیثیت واضح ہو جائے، اس کی پہچان کروانے کے لیے ہم نے یہاں ذکر کیا، بس صحیح و حدیث و ابی ذر، صحیح حدیث جو ہے وہ ابو ذر کی، ابو درداء والی روایت جو ہے وہ مرسل ہے۔ قال اضربوا علی حدیث ابی الدرداء، امام بخاری فرماتے ابو دردہ کی حدیث پر چوکڑی مارو، یعنی مطلب ہے کہ وہ صحیح نہیں ہے مرسل ہے۔ ویسے امام بخاری کے اس فیصلے پر بعض محدثین نے اشکال کیا ہے، یہ سند کی بحث ہے، یہاں غیر ضروری ہے۔ قال قلت لابی عبداللہ حدیث و عطائی نے اساری، اب امام بخاری کے شاگرد یہ فربری جو اس کتاب کو امام بخاری رحمۃ اللہ علیہ سے نقل کرتے ہیں، وہ فرماتے ہیں کہ میں نے امام بخاری سے پوچھا کہ حدیث و عطا ابن یساری عن ابی الدرداء، یہ تو عبدالعزیز ابن رفیع والی روایت کے متعلق، آپ نے یوں کہا تھا کہ ابو صالح زکوان ان کی ملاقات ابو الدرداء سے نہیں ہوئی ہے، مرسل ہے۔ اسی ابو الدرداء والی روایت کو عطا ابن یسار بھی ابو الدرداء سے نقل کرتے ہیں، اس کے متعلق حضرت کا کیا ارشاد ہے، قال مرسل ایضا لا یصح، بخاری کہتے ہیں یہ بھی مرسل ہے یہ بھی صحیح نہیں ہے، بس صحیح حدیث ابی ذر، صحیح حدیث ابی ذر ہے۔ آگے قال ابو عبداللہ ھذا اذا تاب وقال لا الہ الا اللہ عند الموت، یہ جو اوپر آیا کہ جو اس حالت میں دنیا سے رخصت ہوا کہ اللہ کے ساتھ کسی کے ساتھ شریک نہیں کرتا تو وہ جنت میں جائے گا، اس کی وضاحت امام بخاری کرتے ہیں، وہی جو میں پہلے کہہ چکا کہ اگر وہ توبہ کر چکا ہے اپنے ان گناہوں سے، وہ ان زنا و ان سرقہ، چاہے اس نے زنا کیا ہو، چوری کی ہو اور شراب پی ہو، لیکن ان گناہوں سے اگر توبہ کی ہے تو توبہ سے تو گناہ معاف ہو جاتے ہیں. اس صورت میں وہاں موت کے بعد سیدھا جنت میں جانا یہ کوئی اشکال کی چیز نہیں ہے، اور اگر توبہ نہیں کی ہے تو بھی اللہ کے ارادے پر موقوف ہے. امام بخاری یہاں یہی کہتے ہیں ہذا اذا تاب، جب توبہ کی ہے تب، اور اگر توبہ نہیں کی ہے تو اس صورت میں پھر وہ اپنے گناہوں کی سزا بھگتنے کے لیے ہو سکتا ہے اللہ تعالیٰ اس کو جہنم میں بھیج دے.
یہ بیان آپ کی خدمت میں www.muftiahmedkhanpuri.com کی طرف سے پیش کیا جا رہا ہے.
سبحانک اللہم وبحمدک وتبارک اسمک وتعالی جدک ولا الہ غیرک لا الہ الا اللہ الاحد الصمد الذی لم یلد ولم یولد ولم یکن له کفوا احد. اللہم صلی وسلم وبارک علی سیدنا و مولانا محمد وعلی آلی سیدنا و مولانا محمد کما تحب و ترضا بعدد ما تحب و ترضا. ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرین. ربنا آتنا فی الدنیا حسنة وفی الآخرة حسنة وقنا عذاب النار. ربنا هب لنا من ازواجنا وذرياتنا قرة اعین وجعلنا للمتقین اماما. اے اللہ تو ہمارے گناہوں کو معاف فرما، ہماری خطاؤں سے درگزر فرما، تیری مرضیات پر ہم کو زیادہ سے زیادہ چلا کر تیری نامرضیات سے ہماری پورے پوری حفاظت فرما. نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے طریقوں اور سنتوں کو اپنی زندگی کے ہر شعبے میں جاری کرنے اور اپنانے کی تو ہمیں توفیق و سعادت عطا فرما. حضور اکرم صلی اللہ علیہ وسلم کے طریقوں کی محبت اور غیروں کے طریقوں کی نفرت ہمارے قلوب کے اندر ڈال دے. اللہ تمام رذائل سے ہم کو پاک اور صاف فرما کر محاسن اخلاق سے مزین فرما. تیری معرفت و محبت کے انوار سے ہمارے قلوب کو منور فرما. تیری یاد سے ہمارے دلوں کو آباد فرما. دوام ذکر اور دوام طاعت کی ہمیں توفیق عطا فرما. تمام اعمال میں اخلاص، اتباع اور احتساب کی کیفیت نصیب فرما. اللہ ہمیں، ہمارے اہل و عیال اور تمام متعلقین کو صحت، قوت، عافیت، سلامتی، دنیا آخرت کی بلائیوں سے مالا مال فرما. ہماری تمام ضرورتوں کی اپنے خزانہ غیب سے کفالت فرما. ہمیں کسی کا محتاج و دستنگر نہ بنا. ہماری روزیوں میں برکت و وسعت عطا فرما. اے اللہ تو ہماری اولادوں کو عقائد حق، علوم نافع، اعمال صالحہ، اخلاق فاضلہ سے آراستہ فرما. برے اخلاق، برے کردار و گفتار، برے عادات و اطوار، بری صحبتیں، برے ماحول کے برے اثرات اور برے لوگوں کی بری عادتوں کا نشانہ بننے سے ان کی پورے پوری حفاظت فرما. اپنی شان ربوبیت سے اے اللہ تو ان کی تربیت فرما کر ان کو ہماری آنکھوں کی ٹھنڈک، ہمارے دلوں کا سرور، ہمارے لیے صدقہ جاریہ اور ہماری امیدوں سے بڑھ کر کے بنا دے. اے اللہ ہمیں اور ہمارے تمام ماتحتوں کو نماز کا قائم کرنے والا بنا دے. نماز کا عشق و محبت ہمارے دلوں کے اندر ڈال دے. نماز کو ہماری آنکھوں کی ٹھنڈک بنا. نماز کا خشوع و خضوع ہمیں عطا فرما. نماز کے انوار و برکات سے ہماری زندگیوں اور ہمارے گھروں کو اے اللہ منور اور معمور فرما. اے اللہ ہمارے بیماروں کو صحت کاملہ، عاجلہ، مستمرہ عطا فرما. مقروضوں کے قرضوں کی ادائیگی کی شکلیں پیدا فرما. پریشان حالوں کی پریشانیوں کو دور فرما. حاجت مندوں کی حاجتیں پوری فرما. قید و بند میں محبوسوں کو رہائی نصیب فرما، مقدمات میں ماخوذوں کو بری فرما، جو جس مصیبت میں گرفتار ہے اے اللہ اس سے نجات عطا فرما۔ حضور پاک صلی اللہ تعالی علیہ وسلم کا امتی جہاں کہیں بھی ہو اے اللہ اس کے ایمان و اسلام کی، جان و مال کی، عزت و آبرو کی، اہل و عیال کی، تجارت و زراعت و کاروبار کی، ہر چیز کی پورے پوری حفاظت فرما۔ اے اللہ پورے عالم میں امت محمدیہ جہاں کہیں مظلومیت کا شکار ہے اس کی بھرپور نصرت فرما، ظالم کے ہاتھ کو ظلم سے روک دے۔ اے اللہ تیرے حبیب پاک صلی اللہ تعالی علیہ وسلم نے جتنی خیر اور بھلائی تجھ سے مانگی ہمیں اور پوری امت کو عطا فرما، اور جن شر و برائیوں سے پناہ چاہی اس سے ہماری اور پوری امت کی حفاظت فرما۔ اے اللہ اس مجلس میں شریک تیرے تمام بندوں اور بندیوں کی جائز اور نیک مرادیں پوری فرما، جو مانگا وہ بھی عطا فرما، جو مانگنے سے رہ گیا وہ بھی عطا فرما۔ آج تک تجھ سے مانگ کر کبھی محروم نہیں ہوئے، اب بھی اور آئندہ بھی محروم نہ فرما۔ ربنا جینا کا تائبین فلا تردنا خائبین، ربنا تقبل منا انک انت السمیع العلیم، وتب علینا انک انت التواب الرحیم۔ صلی اللہ تعالی علی خیر خلقہ سیدنا و مولانا محمد و آلہ و اصحابہ اجمعین برحمتک یا
رب۔ یہ بیان آپ کی خدمت میں www.muftiahmedkhanpuri.com کی طرف سے پیش کیا جا رہا ہے۔